بسم اللہ الرحمن الرحیم. دعا کا بڑا اہتمام کیجئے, ہر وقت مالک سے توفیق مانگتے رہیے کہ الہی یہ رمضان المبارک ہماری مغفرت کا سبب بنے, گناہوں کی معافی کا سبب بنے, تیری طرف رجوع ہمیں میسر ہو, تیرے اور میرے درمیان جو میں نے فاصلہ بنا رکھا ہے یہ فاصلہ ختم کر کے نفس پر ایک پیر رکھ کر میں تیری طرف بڑھ سکوں, تیری رحمتوں کے سائے میں آ جاؤں, تو مالک ہی کے مانگنے سے توفیق بھی ملے گی اور یہ ہمت بھی ملے گی, قوت بھی ملے گی نفس پر کنٹرول اور نفس پر قابو بھی پا سکے ہوئے. اللہ تعالیٰ ان گھڑیوں کے ضائع کرنے سے ہمیں بچائے. تو یہ ہر وقت ہم تو اپنی اسی دنیا میں چھوٹی سی ہماری زندگی اور اس میں بھی ہم نے اپنی ایک سلطنت سمجھ رکھی ہے, جس طرح بچہ کہ یہ تو میرا ہے تو اس کو تو ہم ڈانٹتے ہیں کہ یہ کوڑا کرکٹ کے لیے لڑتے ہو, لیکن وہی حرکت تو ہم کر رہے ہیں کہ یہ میرا کس کا. سکندر جیسے بڑے بڑے سلاطین چل بسے تو ان کی سلطنتیں رہی نہ, سلطنتوں کے مالک کس اور دولتوں کے انبار جن کی ملکیت میں تھے وہ بھی نہ وہ رہے نہ ان کی سلطنتیں رہیں نہ ان کا نام رہا. کروڑوں اس طرح کے انا انا کا نعرہ لگانے والے ابلیس کی طرح سے آئے اور چلے گئے, جن کے نام اور نشان بھی مٹ گئے. ہم بولتے رہے نام اور نشان کہ نام بھی ان کے نہیں ملتے کہیں, نشانات بھی نہیں ملتے. تو اسی طرح تمام کائنات کے خاتمے کے بعد اختر شان ہو پوچھیں گے لمن الملک اليوم, پھر خود ہی جواب دیں گے للہ الواحد القہار. تو یہ کیفیت کہ سب ختم ہے, آسمان خالی, زمین خالی, کچھ نہیں ہے, نہ کوئی متنفس, نہ کوئی بولنے والا, نہ سننے والا. روایت میں آتا ہے کہ یہ 40 40 یومن 40 دن تک یہ کیفیت رہے گی. وہ دن دنیا کے, آخرت کے, برزخ کے, حشر کے, اور وہاں کا حساب کیا کچھ نہیں معلوم. 40 یومن یہ کیفیت رہے گی 40 دن تک, اور اب اس کے بعد حق تعالی شان ہو ساتویں آسمان سے مائے حیات برسائیں گے, اور وہ مائے حیات 40 دن تک برستا رہے گا, اور فنا ہونے والوں کے ذرات جہاں کہیں زمین میں پڑے ہوئے ہیں تو وہاں زمین میں وہ پانی داخل ہو کر ان ذرات کو چھوئے گا, جیسے جس کو اختر شان ہو بیان فرماتے ہیں وہو الذی یرسل الریاح بشرا بین یدی رحمتی, کہ ہم ہوائیں چلاتے ہیں, ٹھنڈی ٹھنڈی ہوائیں چلتی ہیں, پانی برستا ہے, پھر اس سے جو زمین میں نباتات مر چکے تھے, کوڑا کرکٹ ہو کر ختم ہو چکے تھے, دوبارہ پھر وہ زندہ ہوتے ہیں, لہلہانے لگتے ہیں. فرمایا کذالک نخرج الموتی, جس طرح بارش سے ہم نباتات کو اگاتے ہیں تو اسی طرح مائے حیات سے ہم مردوں کو زندہ کریں گے, کہ وہ مائے حیات پہنچتے ہی دوبارہ ان کی ہڈیاں, ان کے گوشت, بال, تمام اعضا بن جائیں گے, آپس میں جڑنا شروع ہوں گے. اب یہ اعضا بن گئے, تمام اجسام بن گئے, وہ اسی طرح پڑے ہوئے ہیں, پتہ نہیں کب تک وہ پھر جسم بن کر پڑا رہے گا. پھر اللہ تعالیٰ شانہ کا حکم ہوگا اسرافیل کو, جو مرے ہوئے پڑے ہیں, ختم ہو چکے ہیں, مٹ چکے ہیں, ان سے فرمائیں گے کہ اٹھو اسرافیل, اور وہی ان کا دوبارہ ان کا دھندا, ان کا کام, ان کا مشغلہ, ان کی ڈیوٹی پھر وہی شروع ہو جائے گی. التقیم السور, حکم ہوگا کہ سور کو منہ میں لقمے کی طرح لے لو. وزجر عبادی لفصل القضا, کہ جس طرح ڈانٹ کر کسی کو کسی کام کے لیے جھڑک کر بلایا جاتا ہے, اس طرح فرمایا جھڑک کر ان کو بلاؤ. کس کے لیے؟ لفصل القضا, کہ اب انصاف کہ عدالت قائم ہونے والی ہے. تو اس حکم سے اب اسرافیل اٹھے, سور امر الہی کے مطابق منہ میں لے لیا. سور ایک نورانی بنی ہوئی چیز, نور سے بنی ہوئی چیز, نورانی چیز. اس سور میں جتنی ذبیل ارواح ہیں, جتنی ذی روح چیزیں ہیں جن میں روح پائی جاتی ہے, ان سب کی ارواح اس سور کے اندر بھر دی جائیں گے, اور اس سور میں جتنی ارواح ہیں اتنے سوراخ, اور مالک کا حکم ہوگا کہ اسرافیل بیت المقدس کی صخرہ کی جگہ پر کھڑے ہو جاؤ. اور کیوں کہتے ہیں کہ یہ آسمان سے سب اقرب ترین یہ جگہ, اسی لیے سرکار دو عالم صلی اللہ علیہ وسلم کی معراج یہاں سے شروع کی گئی. اور وہاں کھڑے ہو کر ایک ندا لگاؤ. قرآن کریم کہتا ہے واستمع یوم ینادی المنادی من مکان قریب. تو اسرافیل وہاں کھڑے ہو کر اسی سور کے ذریعے دوسری مرتبہ یہ سور پھونکا جا رہا ہے, پہلے ختم ہونے کے لیے, اب دوبارہ زندہ کرنے کے لیے پھونکا جا رہا ہے, اور اس میں آواز لگائیں گے کہ بوسیدہ ہڈیوں, گوشت کی بوٹیوں, بکھرے ہوئے کٹے ہوئے بالوں, تم ملک دیان منصف بادشاہ کے سامنے پیشی کے لیے کھڑے ہو جاؤ, تاکہ وہ تمہیں تمہارے اعمال کی جزا اور سزا دے. اللہ تعالی ہمیں جزا والوں میں بنائے, سزا والوں سے ہماری حفاظت فرمائے. جیسے یہ آواز لگے گی کہ اس سور میں سے, ان سوراخوں میں سے ہر ایک کی روح نکل کر اپنے اپنے جسم پر پہنچ جائے گی. مالک کا کتنا زبردست انتظام, कि वो अपने ही जिस्म में जाकर उसमें दाखिल हो जाएगी और वहां तक पहुंचने के लिए तशबीह दी गई, जिस तरह शहद मक्खियां एक छत्ते में से उड़कर उधर 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 बिन बिनाहट के साथ इधर उधर जाती हैं, तो इसी तरह वहां से निकलकर मुंतशिर होंगी सूर में से। दो अंदाज होंगे निकलने के, दो किस्म की अरवाह सूर में से निकल रही होंगी। एक अरवाह वो होंगी कि जिनके साथ नूर है, रोशनी है, अल्लाहुम्मा जालना फीहिम, अल्लाहुम्मा जालना मिनहुम, अल्लाह तू हमें उनमें से बना जिनके साथ नूर होगा। तो सूर में से निकल रही है और साथ नूर, और दूसरी किस्म होगी कि सूर में से वो अरवाह निकल रही है उनके साथ जुल्मत ही जुल्मत, अंधेरा ही अंधेरा, अल्लाह उनमें से बनने से हमारी हिफाजत फरमाए, हमें उनमें से न बनाए। तो ये जो दुनिया में ईमान था, ईमानी आमाल थे, उसका नूर होगा। क्यों? कि जहां कहीं कब्र में मुर्दे को रखा गया तो आपने हदीस में पढ़ा कि जब फरिश्ते आते हैं तो नमाज एक तरफ, सदका एक तरफ, रोजा एक तरफ, हज एक तरफ, तमाम आमाल खड़े हो जाते हैं उस कब्र वाले की हिफाजत करते हैं, आगे से, पीछे से, दाएं से, बाएं से, तो वही आमाल नूरानी शक्ल में नूर बनकर साथ साथ चल रहे हैं। और कुफार की अरवाह, उनके कुफ्र और कुफरी आमाल की जुल्मत उनके साथ साथ, उन अरवाह के साथ साथ चल रही है। और इधर इसराफील की आवाज लगातार चल रही है, और वो अरवाह अपने अपने मकाम, अपनी मंजिल को तलाश करके अपने अपने जिस्म के पास पहुंच गई और उसके बाद जिस्म में दाखिल कैसे हों? तो जिस तरह ये सांप और बिच्छू डंक देते हैं, बचपन में हमारी वालदा मोहतरमा की एक दोस्त थी, उनकी सहेली थी, वो भी देसाई खानदान था, तो उनके मुतालिक सुना कि वो चूल्हे पर हैं, हाथ बढ़ाया माचिस की डिबिया उठाने के लिए, तो माचिस की डिबिया पर हाथ गया और माचिस की डिबिया लेकर हाथ वापस न अभी लौटा नहीं कि धड़म से गिरी और विशाल हो गया कि वहाँ इंतहाई जहरीला कोई सांप ऐसा होगा कि जिसके सिर्फ एक डंग से उनकी मौत वाकई हो गई। हजरत मौलाना यूसुफ कारा साहब के वालिद साहब, मरहूम कारी जाड़ा, बाथरूम में बाथ ले रहे हैं, गुस्ल फरमा रहे हैं, खिड़की खुली हुई थी, वहां सांप नमूदार हुआ, अभी थोड़ा पीछे हटते हैं कि उसे फुंकार मारी, बरस हा बरस उसके बाद जिंदा रहे, मगर आंखों में जो जहरीले सांप के जहर की वजह से जो तकलीफ थी, उसका बार बार इलाज करवाना पड़ा। मदीना तैयबा में आसमान के नीचे حضرت شیخ قدس روح کی مسجد نور میں چارپائی ہے, زمین پر ریت ہے, کہیں کہیں چٹائی بچھی ہوئی ہے, تو انہیں کھجور کی پتیوں کی چٹائیوں پر ہم لیٹے ہوئے ہیں. سخت ترین گرمی کا زمانہ ہے, 50 ڈگری کے قریب وہ گرمی رہی ہوگی. تو حضرت کو لٹایا, ہم بھی لیٹ گئے, سو گئے. اچانک آنکھ کھلی تو دیکھا کہ دائیں ہاتھ کی بیچ والی انگلی پر کوئی چیز لپٹے ہوئے ہے اور پورے جسم میں آگ لگ رہی ہے. دیکھا تو بہت بڑا ایک بچھو. اب پھر میں نے زور سے ہاتھ ہلایا تو دور جا کر بچھو تو گر گیا, مگر اتنی ہمت نہیں تھی کہ اٹھ کر اسے ماریں. اپنا فکر تھا تو میں نے انگلی کو مضبوطی سے پکڑ لیا. دائیں بائیں سب سوئے ہوئے ہیں, میں چارپائی حضرت کی چارپائی کے قریب سویا ہوا ہوں. اب سوچ رہا ہوں کہ میں کسی کو جگاؤں گا, حضرت کی آنکھ کھلے گی, تکلیف کے اظہار میں کوئی اواں کروں گا آواز سے حضرت کی آنکھ کھلے گی. اور یہاں تو میں چارپائی حضرت کی چارپائی کے برابر میں اپنے بستر پر لیٹا ہوا تھا, وہاں دیوان میں مدرسہ سہولتیہ کے ایک کمرے کا نام تھا دیوان, جس میں سید الطائفہ حضرت حاجی امداد اللہ صاحب مہاجر مکی رحمۃ اللہ علیہ کا قیام رہا. دیوانہ بننا ہو تو ایسی جگہوں کو تلاش کر کے وہاں وقت گزارو. حضرت شیخ الاسلام مدنی قدس سرہ اپنے خواص کو لوہاری شریف بھیجا کرتے تھے. حضرت میاں جی محمد جنجانوی رحمۃ اللہ, نور محمد جنجانوی رحمۃ اللہ علیہ کی مسجد میں چلے کے لیے بھیجتے کہ وہاں جا کر چلا کرو, چلے کا اعتکاف کرو. تو یہاں جو حجرہ تھا دیوانہ بننے کے لیے, جہاں وہاں کوئی جا کر پڑ جائے, تو حضرت شیخ قدس روح کا قیام ہمیشہ اسی کمرے میں رہا, وہ بھی سخت ترین گرمی کا زمانہ, پنکھے اور بجلی تو وہاں تھی مگر اس زمانے میں ایئر کنڈیشن نہیں تھے. تو پانی والا جس میں پانی ڈالا جاتا ہے وہ کولر ہم چلاتے تھے, چھوٹا سا ایک کولر تھا. تو حضرت کو سب سے زیادہ گرمی دماغ پر محسوس ہوتی تھی, تو اس لیے حضرت کے سر کی طرف اس کو کر دیا جاتا. تو اسی چارپائی کے نیچے میں سو جایا کرتا تھا. تو یہاں مدینہ طیبہ میں میری آنکھ کھلی تکلیف سے کہ بچھو نے کاٹا, اور دیکھا کہ ابھی تو کافی وقت باقی ہے تہجد میں. تو میں بیٹھا رہا بستر پر, زور سے انگلی کو دبا کر پکڑے ہوئے. جیسے ہی تہجد کے وقت حضرت اٹھے تو بیب الحسن مجھ سے پوچھتے ہیں کہ کیا ہوا. میں نے اس کیا کہ بچھو نے کاٹا. حضرت کو اٹھاتے ہی انہوں نے بتا دیا کہ یوسف کو بچھو نے کاٹا. حضرت وضو سے فارغ ہوئے, اشارہ فرمایا گردن مبارک سے, یعنی قریب آؤ. میں پہنچا تو حضرت پڑھتے رہے. اس کے بعد حضرت نے لعاب مبارک میری انگلی پر لگایا, ساری رات کی تکلیف سب کافور اس لعاب مبارک سے. کاش ابھی تو یاد پڑتا ہے کہ میں نے اس کو انگلی کو جیسے ہی حضرت نے لعاب لگایا تو اس کو چاٹ کیوں نہیں لیا؟ جیسے حضرت مولانا حسین کشمیری رحمۃ اللہ علیہ، غالباً ترمذی شریف ان کی یہاں ہوتی تھی، تو وہ سن 67 میں حضرت شیخ قدس روح کے یہاں پہنچے اور ایک پرچہ لکھا کہ حضرت میں، جس طرح حضرت امام ابو داؤد سے سوال کیا گیا کہ میں اجازت دیجئے کہ میں آپ کی زبان، جس زبان مبارک سے آپ سرکار دو عالم صلی اللہ علیہ وسلم کی احادیث شریفہ بیان فرماتے ہیں، تو میں اس زبان کو چوسنا چاہتا ہوں. تو یہاں بھی مولانا کشمیری، حسین کشمیری نے جب حضرت سے دیے اس تبرک کی درخواست کی، تو حضرت نے شکر کی ڈلی منگوائی. وہاں شکر ہمارے یہاں تو پیکٹ میں پاؤڈر سا ملتا ہے، تو وہاں چھوٹے چھوٹے ڈلیاں بھی ملتی ہیں، جتنی ایک چمچ کسی کو ڈالنا ہو تو ایک چمچ کی شکل کی ڈلی. تو حضرت نے اس ڈلی کو تھوڑی دیر اپنے منہ میں رکھا، جب لعاب سے آلودہ ہو گئی تو نکال کر ان کو پیش کر دیا، اور حضرت مولانا حسین کشمیری صاحب نے اپنی تمنا پوری فرما لی. تو یہ زہریلے جانور جس طرح کاٹتے ہیں اور وہ زہر سارے جسم میں جس طرح سرایت کرتا ہے، اس کی مثال ایسی ہے جس طرح کرنٹ، بجلی کا کرنٹ، اس کا بھی قصہ ہے. اس لیے میں طلبا سے کبھی کبھی چیلنج کیا کرتا تھا کہ یہ اطراف میں نگاہ کرو، یہ دیوار، یہ کھڑکی، یہ دروازہ، یہ کرٹن، یہ پردہ، یہ تکیہ، یہ چادر، دسترخوان پر ہوں تو چاول، سالن، پاپڑ، اچار، کسی چیز کے متعلق بھی پوچھو تو میں ایک قصہ حضرت شیخ قدس روح کا سنا سکتا ہوں. تو یہ کرنٹ، ظہر کی نماز، سخت گرمیوں کے دن تھے، فارغ ہوئے حضرت نماز سے، ہم حضرت کو لے کر کچے گھر پہنچے. کچا گھر پہنچے اور حضرت جتنا سبق کے لیے پہنچنے میں وقفہ ہوتا تھا، اس وقفے میں ڈاک سنتے اور جواب لکھواتے. تو حضرت کو استنجے کا تقاضا ہوا، حضرت کو ہم نے استنجے میں بٹھایا، اور جہاں حضرت کی نشست ہوتی تھی اس جگہ پر جو قبلہ رخ دیوار تھی، حضرت کے استنجا خانے کے متصل، تو وہاں ایک پنکھا تھا، بجلی کا پنکھا. تو بجلی کا پنکھا سارا بجائے پلاسٹک کے اسٹیل سے بنا ہوا ہے، اور جو بجلی کے تار تھے جگہ جگہ سے اس میں سے پلاسٹک نکلا ہوا ہے، اور جہاں پنکھا ہے اس جگہ بھی تار کا کچھ حصہ ایسا ہے کہ پلاسٹک وہاں سے بھی نکلا ہوا ہے. تو میں نے پلگ ڈال دیا، پلگ ڈال کر کے اب جیسے ہی پنکھے کی طرف ہاتھ بڑھایا، تو چونکہ وہ لائیو وائر سے بجلی کا پنکھا اسٹیل کا وہ ٹچ ہو گیا، تو اس میں سارا وہ مجسم آگ بن گیا کرنٹ. اب جیسے میں نے دو ہاتھ سے اس کو پکڑا اور میں دھڑم سے بے ہوش ہو کر گرا، شکر ہے کہ بے ہوش ہو کر اس نے मुझे फेंक दिया। तो मैंने मेरे मुंह से जोर से चीखने की आवाज़ निकली, भाई अबुल हसन दौड़ कर आए। हज़रत इस्तिंजे से शायद फरागत से कबल ही निकल गए हों। पूछा क्या हुआ, बताया कि इसमें इनको करंट लगा। तो करंट क्या लगा, अब मज़े हो गए, वो ठंडी ठंडी लस्सी का एक गिलास पिला रहे हैं कि दूसरा लाओ तीसरा लाओ, उस वक्त पिला रहे हैं, असर के बाद पिला रहे हैं, असर की मजलिस में वही यूसुफ़ के करंट लगने का किस्सा, उस पर अफसोस, फिर शाम के खाने में ये लाया जा रहा है। ओ हो, माँ से ज़्यादा शफीक, माँ से ज़्यादा। हज़रत ने देखा, मुनाज़ा फरमाया होगा कि ये यतीम जैसे दोनों भाई हैं कि बाप नहीं है, माँ यहाँ नहीं है, अफ्रीका में है, तो कभी ये बदहाली, ज़बूँ हाली और फ़क्र और मस्कनत भी काम आ जाता है, उससे भी काम बन जाता है। इसीलिए हज़रत की तवज्जो ज़्यादा थी। तो जिस तरह ये करंट सरायत करता है, जिस तरह ये जानवरों का जहर सरायत कर जाता है, तो इसी तरह जैसे वो अरवाह अपने अपने जिस्म तक पहुँचेंगी तो उसके अंदर सरायत करेंगी, जिस तरह के ये जहर बॉडी में सरायत कर जाता है, वो रूह जिस्म में दाखिल हो जाएंगी। और वो जिस तरह दुनिया में मरने से पहले हमारे जिस्म थे, उसी तरह सालिम इंसान बनकर वो खड़े हो जाएंगे, ज़मीन फटेगी। वो भी बताया गया कि कब्रें कहाँ से फटेंगी, ज़मीन कहाँ से फटेगी, तो सर की तरफ से पहले। तो देखेंगे कि वो ये तो हशर, तो वो खड़े हो जाएंगे और यहाँ से अब घबराहट, क़यामत और हशर की रब जलालुहु की बारगाह में हाजिरी और पेशी का खौफ सवार है। और ये इसराफील वो अपनी निदा जारी रखे हुए हैं, वो मुसलसल वो जारी है, और जिधर उससे आवाज़ आ रही है उधर सब भाग रहे हैं। और जो डर के मारे उठना नहीं चाहते, तो आग वहाँ अभी गोया कि आग साथ साथ चल रही है कि नहीं चलोगे तो अभी जलाते हैं यहीं पर। तो आगे आगे पीछे पीछे आग, आगे आगे उनको हांक रही है आग, जो नहीं चलना चाहते उनको भगा रही है। तो जहाँ हशर होना है उस जगह पहुँचा कर छोड़ेगी। लेकिन कब्रों से निकलेंगे तो कोई एक साथी भी पीछे होगा, हर एक का अपना साथी। कौन साथी? ईमान और ईमानी आमाल। वो मैंने अर्ज़ किया कि शुरू में मरते ही जो फरिश्ता आया था, वो कब्र में नमाज, रोज़ा, ज़कात, हज, कुरान की तिलावत, ये तमाम चीज़ें, अल्लाह का ज़िक्र, ये नमाज में हिफाजत, वहाँ कब्र में हिफाजत करती रहीं, तो वो हशर में भी हिफाजत करेंगे, वो पीछे पीछे। अगर मुती है और आमले सालिहा उसके साथ हैं, तो वो जिस तरह कब्र में उसका अनीस बनकर रहे वो अमल, तो इसी तरह ये भी उन्स पहुंचाने के लिए हशर में भी साथ साथ होंगी। तो बंदा एक तो सूर की आवाज मुसलसल जारी है, उसकी घबराहट, सब भाग रहे हैं उसकी घबराहट, वो पीछे आग लोगों को भगा रही है, उसका फिक्र, उसका डर और खौफ। तो ये दोस्त और ये साथी, ये ईमान और आमाले सालेहा, ईमानी आमाल, ये उसको तसल्ली देंगी कि घबराओ नहीं, मैं तुम्हारे साथ हूँ, मैं तुम्हारा साथी हूँ। मैं तुम्हारे साथ साथ हूँ, कभी तुम्हारा साथ मैं नहीं छोड़ने वाला, मैं तुम्हारे साथ रहूँगा। और जो कुफ्र पर रहे, कुफ्रिया आमाल पर रहे, कुफ्रिया अकायद पर रहे, कुफ्रिया हरकात पर रहे, मुनाफिकीन के साथ रहे, तो उनके पीछे पीछे वो आग ही है। वो उधर जाना नहीं चाहते, आग पीछे से भगा रही है उनको। अल्लाह ताला हशर की होलनाकियों से हमारी हिफाज़त फरमाए, सरकार दो आलम सल्लल्लाहु अलैहि वसल्लम की सुन्नतों का इत्तेबा नसीब फरमाए, रमज़ान मुबारक को वसूल करने की तौफीक अता फरमाए, हर वक्त कुरान कुरान ज़ुबान पर हर वक्त कुरान रहे, कुरान हम पढ़ते रहें। हक़ तआला शानहु सहाबे किराम ताबईन हमारे अकाबिर की तरह रोज़ एक एक ख़त्म की, दो दो ख़त्म की हमें तौफीक अता फरमाए। वाखिर दावाना अल्हम्दुलिल्लाह रब्बिल आलमीन।